नमस्कार, दैनिक पत्र पत्रिकाको संघालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल साउन महिनाको 13 गते शुक्रबार श्रावण शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार जुलाई 29 तारीक सन् 2022, नेपाल सम्बत 1142। संघीय संसदका दुवै सदनबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक 2079 पारित भएको छ। वार्षिक बजेट तर्जुमा गर्दा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ। प्रदेश एकको नामाकरणको विवाद अझै समाधान हुन सकेको छैन। राजधानीमा मृगौला कारोबारीको गिरोह सक्रिय भएको छ। कोरोना बीमामा नागरिकहरू ठगिएका छन्। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यिनै विविध प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा नागरिकता विधेयक दुवै सदनबाट पारित भएको प्रसंग लिँदैछौ। गोर्खापत्रले यो प्रसंगलाई मुख्य समाचारका रूपमा छापेको छ। संविधान जारी भएको करिब 7 वर्षपछि संघीय संसदका दुवै सदनबाट नागरिकता विधेयक पारित भएको हो। जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने गरी नागरिकता ऐन संशोधन विधेयक पारित गरिएको हो। दुवै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानूनी रूपमा कार्यान्वयनमा आउनेछ। विधेयकले गैर आवासीय नेपालीलाई नागरिकता दिने बाटो पनि खोलेको छ। सार्क मुलुक बाहेक अन्य मुलुकमा बसोबास गर्ने नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता दिने व्यवस्था गरिएको छ। गृह मन्त्रालयबाट नागरिकता लिने व्यवस्था गरिएकोमा गृह मन्त्रालयले तोकेको अधिकारीले दिन सक्ने व्यवस्था गरेर विधेयक पारित गरिएको छ। नागरिकता दिने अधिकारी नियमावलीबाट तोकिनेछ। करिब 4 वर्ष प्रतिनिधि सभामा विचाराधीन विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको थियो। सरकारले विवादित भएको वैवाहिक अंगीकृत नागरिकता लगायतका विषय थाती राख्दै संविधान अनुकूलका व्यवस्था मात्र समेटेर विधेयक ल्याएको थियो। पारित विधेयकमा नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले तुरन्तै नागरिकता प्राप्त गर्न सक्ने प्रावधानको कतिपयले आलोचना गरेका छन्। कम्तीमा पनि 7 वर्षपछि मात्र नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्न संशोधन दर्ता गरिएको थियो। विदेशी नागरिकसँग विवाह गरेकी महिलाको सीमाका हकमा कुनै व्यवस्था नभएकाले यसले महिला समानता कायम हुन नसकेको भन्दै सांसदहरूले प्रश्न उठाउनु भएको थियो। गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता प्राप्त गर्ने उमेर पुगेर समस्यामा परेका झण्डै 6 लाख युवाले नागरिकता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले सरकारले विधेयक ल्याएको बताउनुभयो। राष्ट्रिय सभा बैठकमा नागरिकता विधेयकमाथिको दफा छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै उहाँले भन्नुभयो, जसलाई नागरिकताको सबैभन्दा बढ़ी आवश्यक छ ती नागरिकलाई नै नागरिकता दिउँ भन्ने नै सरकारको सदाशय हो। उहाँले सहमति हुन नसकेको अंगीकृत नागरिकताका विषयमा सहमति जुटाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, सहमति नजुटेको कुरामा फेरि सहमति गरूंला। नागरिकता विधेयकमाथि राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षी दलका 7 समूहका 32 जना सांसदले संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो। वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न 7 वर्षको समय सीमा राख्नुपर्ने गरी संशोधन दर्ता गरिएको थियो। प्रतिपक्षी दल नेकपा एमाले, सत्तापक्षको एकीकृत समाजवादीका सांसदहरू र राष्ट्रिय जनमोर्चाका सांसदले 7 वर्षको समय तोकेर संशोधन दर्ता गराउनु भएको थियो। माओवादी केन्द्र र सांसद खिमलाल देवकोटाले उक्त प्रावधानमा 5 वर्षको समय हुनुपर्ने गरी संशोधन दर्ता गराउनु भएको थियो। नागरिकता विधेयक दुवै सदनबाट पारित, गोर्खापत्रले मुख्य समाचार छापेको छ। प्रमाण भेटिएन एमालेको फरक मत। वार्षिक बजेट तर्जुमा गर्दा करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिमा एमाले फरक मत राखेको छ। यो प्रसंगलाई पनि गोर्खापत्र लगायत अन्य पत्र पत्रिकाहरूले प्राथमिकता दिँदै छापेका छन्। गोर्खापत्र लेख्छ, बुधबार र बिहिबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो। प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ। प्रतिवेदनको निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन्। विशेष समिति सचिव सुरेन्द्र अर्यालले छलफल र परामर्शमा प्रतिवेदनलाई करिब अन्तिम रूप दिएको बताउनुभयो। प्राविधिक विषय मिलाएपछि शुक्रबार सभामुखलाई प्रतिवेदन हस्तान्तरण हुने जानकारी दिँदै उहाँले भन्नुभयो, दिनभरको छलफल र परामर्शको विषय प्रतिवेदनको तयारी नै हो। अब अन्तिम बैठक भएकाले प्रतिवेदन तयारी सम्पन्न भएको छ। प्राविधिक विषय मिलाएपछि सभामुख समक्ष प्रतिवेदन बुझाइनेछ। सम्भवतः शुक्रबार नै प्रतिवेदन बुझाइन्छ। समितिको निष्कर्षका विषयमा भने सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत एक ठाउँमा उभिएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा उहाँले भने प्रतिवेदनको निष्कर्षमा असहमति रहेको समिति स्रोत बताउँछ। बिहिबारको बैठकपछि समितिमा एमालेका तर्फबाट सदस्य रहनुभएका खगराज अधिकारीले समेत प्रतिवेदनमा फरक मत रहेको संकेत गर्नुभएको छ। कतिपय विषयमा आफ्ना कुरा समेटिएको बताउँदै उहाँले भन्नुभयो, प्रतिवेदनमा आफ्ना कुरा समेटिएका छन्, कतिपय कुरामा सर्वसम्मत भएका छन्, कतिपयमा छलफल बाँकी नै छ, अन्तर्वस्तु के छन् भन्ने विषयमा सभामुखलाई बुझाएपछि हामी स्पष्ट पार्नेछौ। समिति स्रोतका अनुसार मूल प्रतिवेदनमा सत्ता गठबन्धनमा आबद्ध दलहरूको एकमत छ, जसमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई दोषी किटान गर्न कुनै प्रमाण नभेटिएको निष्कर्ष निकालिएको छ। घटनाक्रम विश्लेषण गरेर समितिले आगामी दिन बजेट तर्जुमाका क्रममा कसरी अघि बढ़ने भन्ने विषय पनि समेटिएको छ। यस्तै प्रतिवेदनको एक खण्डमा अध्ययन बयान विज्ञहरूको परामर्श लगायतका विषयलाई समेटिएको छ। तर एमाले भने निष्कर्षमा फरक धारणा राखेको स्रोत बताउँछ। एमाले सत्तारूढ़ दलले प्रमाण मेटाउन सहयोग गरेको रायो लेखेको छ। एमालेका सदस्यहरूले प्रमाण नभेटिएको भन्दा मेटिएको विषय समावेश हुनुपर्ने रायो लेखेका छन् भन्दै गोर्खापत्रले प्रमाण भेटिएन एमालेको फरक मत शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। यता नयाँ पत्रिका दैनिकले संसदीय छानबिन समितिको निष्कर्ष, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको पुष्टि हुने आधार भेटिएन, आज सभामुखलाई प्रतिवेदन बुझाउने तयारी शीर्षकमा अग्रपृष्ठमा प्राथमिकता दिँदै समाचार छापेको छ। प्रदेशको नामाकरणको विवाद अझै समाधान हुन सकेको छैन। प्रदेशको नामाकरण भौगोलिक आधारमा गर्ने कि जातीय आधारमा भन्ने विषय पेचिलो भन्दा दलबीचको विवाद जिउका त्यौं रहेको हो। प्रदेशसभाको पाँच वर्ष कार्यकाल गुज्रिने समय नजिकै गर्दा प्रदेश एकमा मुख्य दलहरूले प्रदेशको नामाकरण चालू अधिवेशनबाटै गर्ने बताउँदै आए पनि अधिवेशन टुंगिने अवस्थामा पुगिसक्दा समेत सहमति जुट्न सकिरहेको छैन। यसबीचमा बजेट पारित भइसकेपछि प्रदेशसभाको बैठक स्थगित गरेर केही दिन दलहरू प्रदेशको नामाकरणका लागि छलफलमा जुटेका पनि थिए, तर प्रदेशसभा बैठकमा सांसदहरूको धारणा सुन्दा कुनै परिणाम आउन नसकेको स्पष्ट हुन्छ। नामाकरणको विषय औपचारिक रूपमा प्रदेशसभाको छलफलमा नलगिए पनि शून्य समय र विशेष समयमा बोल्ने सांसदहरूले आफ्ना पार्टीका पुरानै अडान यथावत राखेका छन्। एमालेका सांसदहरूले प्रदेशको नामाकरण जातीय आधारमा गर्न नहुने अडान दोहोर्याएका छन्। पेचिलो बन्दै प्रदेश नामाकरण, दलहरूको अडानले विवाद जिउका थियो, नागरिकले प्राथमिकताका साथ समाचार छापेको छ। प्रदेशको नामाकरणबारे दलबीच सहमति जुटाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने मुख्यमन्त्री राजेन्द्र राईले भने खराब नाम हुनुभन्दा नामाकरण नै नगर्नु उचित हुने भन्दै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिँदै आउनु भएको छ। उहाँले जातीय पहिचान वा बहुजातीय पहिचान बाहेकको भौगोलिक आधारका नामलाई खराब नाम भन्ने गर्नुभएको छ। नागरिकले यो प्रसंग अग्रपृष्ठमा प्राथमिकता दिँदै छापेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको रूचि अनुसार सचिवालय कर्मचारीले सरूवामा व्यापक मूलमुलाई गर्दै आर्थिक संकलन थालेका छन् भन्दै राजधानीले मुख्य खबर छापेको छ। मन्त्री श्रेष्ठकै रूचि अनुसार सचिवालयबाट मूलमुलाई, सामान्यको सरूवामा लाखौंको चलखेल शीर्षकमा राजधानी अगाडि लेख्छ। सरूवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन, यो पुरानै परम्परा हो। मन्त्रीका सचिवालयले त्यसलाई पछ्याउँदै आर्थिक संकलनमा जुटेका हुन्। मन्त्रालयका पछिल्ला केही दिन यता विभिन्न स्थानीय तह प्रमुख प्रशासकीय मन्त्रालयले पछिल्ला केही दिन यता विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरूवा गर्दै आइरहेको छ। बुधबार मात्रै 60 भन्दा बढ़ी प्रमुख प्रशासकीय अधिकृत सरूवा गर्दा मन्त्रालयमा लाखौंको चलखेल भएको स्रोतको दावी रहेको छ भन्दै राजधानीले मुख्य खबर छापेको छ। आजको कान्तिपुर दैनिकले संसदीय चुनावका सम्भावित नौ परिदृश्य शीर्षकमा मुख्य खबर छापेको छ। दलहरू एक्ला एक्लै चुनाव लड़े, कांग्रेस 76 सीटसहित पहिलो र एमाले 71 सीटसहित जितेर दोस्रो, माओवादी 8 सीटमा सीमित, पाँच दलीय गठबन्धनले निरन्तरता पाए, एमाले 9 सीटमा खुम्छने, वाम गठबन्धन र जसपा लोसपा गठबन्धन विरूद्ध एक्लै उत्रनु पर्यो भने कांग्रेस 5 सीटमा खुम्छने भन्दै स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेद्वारले पाएको मतका आधारमा प्रत्यक्षतर्फ 165 निर्वाचन क्षेत्रको विश्लेषण गरेर कान्तिपुरले मुख्य प्रसंग छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकले राजधानीमा मृगौला कारोबारीको गिरोह सक्रिय रहेको भन्दै मुख्य समाचार छापेको छ। असार पहिलो साता नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका सड़कमा आश्रित दुई किशोरलाई मृगौला निकाल्न भारत लैजाने तयारी भइरहेको सूचना पायो। ब्यूरोले सूचना प्राप्त भएपछि गहन अनुसन्धान थाल्यो। भारत लैजाने तयारी गरिएको भनिएका किशोरहरूको आसपास रहेर ब्यूरोले अनुसन्धान अघि बढ़ायो। अनुसन्धानको प्रारम्भमै शंकास्पद गतिविधि देखिन थाल्यो। ती किशोरका नजिक तीनजना पात्र निरन्तर पुगिरहन्थे। ती पात्र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका छ घर भई हाल काठमाडौँ कालोपुल बस्ने 28 वर्षीय धुपेन्द्र शाही, सोही ठाउँ स्थायी ठेगाना भई हाल काठमाडौँ चावहिल बस्ने 32 वर्षीय विमल बहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका एक स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने 21 वर्षीय छोटे भनेर चिनिने आशिष तामाङ थिए। तीनजना मध्ये धुपेन्द्र ती किशोरलाई नियमित पोलिक्लिनिक लगेर स्वास्थ्य जाँच गराउने कार्यमा संलग्न थिए। विमल र आशिष भने उनीहरूलाई होटेलमा बास र खानाको व्यवस्था मिलाउथे। असार 15 गते ब्यूरोले सूचना सही रहेको निष्कर्ष निकाल्यो। त्यसपछि धुपेन्द्र, विमल र आशिषलाई ब्यूरोको टोलीले पक्राउ गर्यो। प्रहरी टोलीले दुवै किशोरलाई उद्धार गरेर थप अनुसन्धान अगाडि बढ़ायो। अनुसन्धानमा थप तथ्य खुल्यो। पर्दा पछाडि अन्य दुई पात्र पनि देखिए। ती दुई पात्र रामेछापको मन्थली नगरपालिका 5 स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने विधान र हिमाल श्रेष्ठ नामले परिचय दिने 28 वर्षीय धनबहादुर रोका र गुल्मीको रेसुङ्गा नगरपालिका घर भई हाल काठमाडौँको गौशाला बस्ने 31 वर्षीय विजय कुंवर थिए। अनुसन्धानपछि असार 28 गते उनीहरूलाई पनि प्रहरीले पक्राउ गर्यो। ब्यूरोका अनुसार पक्राउ परेका मध्ये धनबहादुर गिरोहका नायकी हुन्। उनकै योजनामा अन्य 4 जनाले मिलेर ती दुई किशोरलाई मृगौला दान गर्न भन्दै भारत लैजाने तयारी गरेका थिए। अनुसन्धानले राजधानीका सड़कमा आश्रितलाई प्रलोभनमा पारी भारतमा लगेर मृगौला बेच्न लगाउने गिरोह सक्रिय रहेको देखाएको छ। मानव बेचबिखन ब्यूरोका प्रवक्ता एसपी दानबहादुर मल्ल भन्नुहुन्छ, यहाँका सड़कमा लाखौं मानिस आश्रित छन्। उनीहरू विपन्न, बेसहारा र घरबार विहीन भएकाले प्रलोभनमा सजिलै फस्न सक्ने खतरा छ। राजधानीमा मृगौला कारोबारीको गिरोह सक्रिय, नागरिकले मुख्य खबर छापेको छ। कोरोना बीमामा सर्वसाधारण राज्यबाट नै ठगिएका छन्। सरकारले अनुदान रकम निकासा नगरेको भन्दै निर्जीवन बीमा कम्पनीहरूले नागरिकको 10.52 अर्ब भुक्तानी दिएका छैनन्। गत साउनदेखि दावी भुक्तानी बन्द गरेका कम्पनीहरूको सिन्डिकेटमा बीमा समितिले पनि मौन सहमति जनाएको छ। कोरोना महामारीको समयमा समितिले सामाजिक उत्तरदायित्वका नाममा कोरोना बीमा पोलिसी सञ्चालनमा ल्याएको थियो। बीमितलाई कोरोना भएको प्रमाणित हुनासाथ बीमाको रकम भुक्तानी गरिने भन्दै सञ्चालन गरिएको बीमाको दावी 3 वर्ष पुग्दा पनि भुक्तानी गरिएको छैन। कोरोना बीमामा ठगिए नागरिक, 1,12,000 बीमितको 10.52 अर्ब भुक्तानी बाँकी शीर्षकमा नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ। कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डकी इन्चार्ज विभूति कटेलका 2.5 वर्षका 2 सन्तान बिरामी छन्। बिरामी सन्तानलाई घरमै छोडेर सेवामा जुटेकी कटेललाई एडिनो भाइरस संक्रमितको स्याहार गर्दैमा फुर्सद छैन। मुलुकको एकमात्र केन्द्रीय कान्ति बाल अस्पतालमा रुघाखोकी र ज्वरोबाट पीड़ित सयौं बालबालिका दिनहुँ आउँछन्। कोही बिहानै बहिरंग विभाग आइपुग्छन्। दिउँसो 2 बजेपछि ओपीडी बन्द हुँदा अभिभावक आत्तिदै इमर्जेन्सी वार्डको गेटमा आइपुग्छन्। 102-103 डिग्री ज्वरो आएका छोराछोरी बोकेर आत्तिदै आउँछन्। इमर्जेन्सी वार्ड इन्चार्ज कटेलले भनिन्, अभिभावक आतिदै आइरहेका छन्। सिटामोल दिँदा पनि ज्वरो खासी नघटेको बताउँछन्। सिटामोल खाएको केही घण्टापछि फेरि ज्वरो उच्च भइहाल्छ। आफ्नै बालबालिकालाई पनि एडिनो भाइरस संक्रमण भएको हुन सक्ने उनको अनुमान छ। कान्ति बाल अस्पतालका निर्देशक डाक्टर युवानिधि बसुलाका अनुसार 2 साता यता रुघाखोकी र ज्वरो आएका बालबालिकाको संख्या बढ़्दो छ। अहिले ओपीडीमा दैनिक 1,000 र इमर्जेन्सीमा 400 हाराहारीमा रुघाखोकी र ज्वरोका बिरामी आइरहेको डाक्टर बसुलाले जानकारी दिनुभयो। अधिकांशमा एकै खालको लक्षण देखिएको छ। बहिरंग विभागमा आएका केही बाल बालिकाको परीक्षण गर्दा एडिनो भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डाक्टर बसौलाका अनुसार एक साता अघि 13 जनाको नमूना संकलन गरी प्रयोगशालामा पठाइएको थियो, जसमध्ये 12 जनामा एडिनो भाइरस पोजिटिभ देखिएको थियो। बाल बालिकामा बढ़दै एडिनो भाइरसको संक्रमण, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा समाचार छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। आजका पत्र पत्रिकाहरूले गत बुधबार प्रकाशित एसईको नतिजा सन्दर्भलाई सम्पादकीयमा अधिकांश पत्र पत्रिकाहरूले छापेका छन्। एसईई फेल भएको सरकार शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीयमा उठाएको छ भने नागरिक दैनिकले शिक्षा बिगार्दै सरकार शीर्षकमा सम्पादकीय छापेको छ। नागरिकको सम्पादकीयमा लेखिएको छ, नेपालको अवस्था सबै क्षेत्रबाट खस्किँदैछ, शिक्षा क्षेत्र पनि यो स्थितिबाट अछुतो छैन, कुनै पनि देशको भविष्य सुनिश्चित गर्न शैक्षिक क्षेत्रमा सुधार पहिलो शर्त हुन्छ, हामी कहाँ भने शैक्षिक क्षेत्र दिनानुदिन खस्किदो अवस्थामा छ, यसमा सुधारका निम्ति राज्यका सरकारवालाले जिम्मेवारी लिनु परेको छैन, विद्यार्थीको सिकाइ उपलब्धि जस्तो सुकै भए पनि सबै उत्तीर्ण गराएपछि शत प्रतिशत प्रगतिको दावी गर्न सजिलो हुन्छ, यसले राम्ररी नपढ़ाउने शिक्षक, शैक्षिक उन्नयनमा कमजोर शिक्षालय र सरकारवाला अधिकारीहरूलाई उन्मुक्ति दिएको छ भन्दै नागरिकले सम्पादकीयमा उठाएको छ। यता राजधानी दैनिकले कक्षा 10 अर्थात माध्यमिक तह शिक्षाको अन्तिम परीक्षा एसईको परीक्षाफल प्रकाशित भएको छ। प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ भन्दै यसको गुणस्तरमा जोड़ दिनुपर्ने भन्दै शिक्षाको गुणस्तरमा जोड़ दिउ शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ। कान्तिपुरले एसईको ऐनामा विद्यालय शिक्षा शीर्षकमा सम्पादकीय उठाएको छ भने नेपाल समाचार पत्रले पनि यही प्रसंगलाई एसईको नतिजा शीर्षकमा सम्पादकीय छापेको छ। यता गोर्खापत्र दैनिकले पनि गुणस्तर सुधार्ने चुनौती शीर्षकमा एसईकै विषयलाई सम्पादकीयमा उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। बहुसंख्यक नेपालीले बोल्ने भाषा भए पनि माध्यमिक शिक्षा परीक्षा एसईमा नेपाली र सामाजिक शिक्षा विषयका परीक्षार्थीको नतिजा अत्यन्तै कमजोर देखिएको छ। यो अवस्थाले नेपाली नागरिकै लागि नेपाली भाषा विस्तारै बिरानो बन्दै गएको देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार नेपाली विषयमा ए प्लस ग्रेड ल्याउने परीक्षार्थी 1804 जना मात्रै छन्। ए ग्रेड नै ल्याउने सामाजिक अध्ययन विषयका परीक्षार्थी पनि जम्मा 3283 जना मात्रै छन्। अधिकांश विद्यालय नेपाली भाषामा पढ़ाई हुने विषय यी दुई मात्रै हुन्, जबकि अंग्रेजी विषयमा सबैभन्दा धेरै अर्थात 15,399 जनाले ए प्लस ल्याएका छन्। 2068 सालको जनगणना अनुसार मुलुकमा 44% नागरिक नेपाली भाषी छन्, तर एसईको नतिजाले विद्यार्थी तथा अभिभावकमा समेत अंग्रेजी मोह बढ़दै गएको र नेपाली भाषा क्रमशः बिरानो बन्न थालेको देखिन्छ। बिरानो बन्दै नेपाली भाषा, गोर्खा पत्रले भित्री पृष्ठमा समाचार छापेको छ। नेपालमा विश्वमै बाघ दोब्बर बनाउने मुलुक बन्न सफल भएको छ। अन्तर्राष्ट्रिय समुदायमाझ गरेको बाघ दोब्बर बनाउने लक्ष्य नेपालले पूरा गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने 13 देशमाझ गरेको बाघ संख्या दोब्बर पार्ने नेपालको लक्ष्य पछिल्लो गणनाबाट पूरा भएको विभागका महानिर्देशक डाक्टर रामचन्द्र कणेलले जानकारी दिनुभयो। नेपाल विश्वमै दोब्बर बाघको हकदार, राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। अव्यवस्थित बसोबास व्यवस्थित गर्न बनेको भूमि आयोगले कैलाली, कञ्चनपुर र डडेलधुराको चुरेक क्षेत्रमा पछिल्लो समय अतिक्रमण गरिएको जग्गा नापजाँच गरेर बाँड्ने तयारी गरेको छ। कैलाली र कञ्चनपुरमा मात्र यसरी नापजाँच हुन थालेको जग्गा हजारौं हेक्टर रहेको अनुमान वन अधिकारीले गरेका छन्। वन क्षेत्र भए पनि खाली जग्गा नापी गर्न सक्ने अधिकार दुरूपयोग गर्दै अतिक्रमण गरिएका जग्गा नापजाँच गरिरहेको छ भूमि आयोगले। चुरेमा मनमौजी जग्गा बाँड्ने तयारी, कान्तिपुरले भित्री पृष्ठमा समाचार छापेको छ। काठमाडौँ महानगरपालिकाले बन्सरी डाँडा ल्याण्डफिल साइडमा ड्रोनले विषादी छर्नेदेखि फोहोर बोक्ने सवारी साधन धुने प्रयोजनसहित दर्जनौ योजनामा बजेट विनियोजन गरेको छ। सिसडोल र बन्सरीमा दर्जनौ योजना, ड्रोन खरिद गर्नेदेखि वासिङ सेन्टर निर्माणसम्म नेपाल समाचार पत्रले अग्रपृष्ठमा प्राथमिकता दिँदै समाचार छापेको छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको मोडालिटी स्पष्ट नभएको देखाएको छ भन्दै कारोबार दैनिकले बिना तयारी गौरवका आयोजना शीर्षकमा मुख्य समाचार छापेको छ। र हंगेरीको वायु सेवा कम्पनी विज एयर भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्ने अन्तर्राष्ट्रिय वायु सेवा हुने भएको छ। युएईको राजधानी अबुधाबीबाट भैरहवा सीधा उडान गर्न विज एयरले यसै हप्ता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमति मागेको हो। सरकारसँग अबुधाबी भैरहवा उडान गर्न माग्यो अनुमति। 30 अक्टोबरदेखि सातामा 3 उडान गर्ने प्रस्ताव। सातामा 3 दिन उडान गरिरहेको कुवेतको जजिरा एयरवेजले 15 सेप्टेम्बरदेखि दैनिक उडान गर्दै जजिरापछि भैरहवामा उडान गर्ने दोस्रो अन्तर्राष्ट्रिय वायु सेवा हंगेरीको विज एयर नयाँ पत्रिकाले समाचार छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिँदै म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।